الحمد لله رب العالمين والصلاة والسلام على خاتم النبيين اما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. آج پیر کا دن ہے, پیر کے دن ہمارے ہاں سوالوں کے جوابات دیے جاتے ہیں. السلام علیکم. حضرت جیسا آپ فرماتے ہیں سو ویسے ہی شیڈول ہے, تراویح الگ ہے اور تہجد الگ ہے. یہ سعودی عرب سے ایک ساتھی نے بھیجا ہے. اصل میں غالباً میرے ایک بیان میں بات ہوئی تھی کہ کچھ حضرات ظاہر غلطی پر اڑ جاتے ہیں, حالانکہ غلطی معلوم ہو جایا تو پھر رجوع کرنے یہ اصل بات ہے, علماء کا تو یہ کام ہوتا ہے, جیسے غلطی کا پتہ چل جائے تو بس رجوع کر لیں. ہمارے تانوی رحمۃ اللہ علیہ کہ ہاں یہ باقاعدہ ایک سلسلہ تھا, سلسلہ النور, رسالہ نور, اس کے مدر چھاپ لیتے تھے کہ مجھے پہلے اس مسئلے پیش نظر تھا, اب کچھ لوگ کے بتانے سے معلوم ہوگا کہ ایسا نہیں ہے تو میں رجوع کرتا ہوں, میری وجہ سے کوئی اس مسئلے پہ نہ رہے. کئی باتوں سے بچتی دور میں رجوع, ماشاء اللہ بہت ساری باتوں سے رجوع حضرت کا موجود ہے. یہ تو علماء کی شان ہوتی ہے. اور حضرت سید سلیمان ندوی رحمۃ اللہ علیہ کے ایک مسئلے میں جمہور سے اختلاف تھا, تو وہ جو ہے نا مطلب یہ کہ حضرت تانوی رحمۃ سب سے بیعت ہونے کے بعد اللہ جل شان نے توفیق عطا فرمایا اور اس مسئلے سے رجوع فرمایا, تو حضرت اس پر اتنے خوش ہوئے کہ ان کے شان میں غزل لکھی. حضرت سید سلیمان ندوی رحمۃ کی شان میں غزل لکھی. ہاں جی, کہ اتنا بڑا کام کر لیا, تو یہ بہت بڑی بات ہے. اپنے نفس کو کچلنا ہے کوئی آسان بات نہیں ہے, لیکن بہرحال علماء کرام کی شان یہ ہوتی ہے. علماء کرام کے ساتھ یہ بات بھی ہے کہ جس لیول کا غلطی ہو اس لیول کا اظہار بھی ہو, یعنی رجوع کا, یہ ان کے لیے مسٹ ہوتا ہے. کیونکہ وجہ یہ ہے کہ اگر ان نے غلطی تو ممبر پر کر لی اور توبہ چپکے سے کر لی تو لوگوں کو نقصان ہو گیا, لوگوں کو تو فائدہ نہیں ہوگا. تو اس وجہ سے ان کو جو رجوع ہے وہ بھی کل کے کرنا چاہیے ہوتا ہے, اور اسی سے لوگ گھبراتے ہیں. تو پہلے وقتوں میں جو کچھ حضرات ہے, نام لینا فضول ہے, ہاں جی, کہ وہ کہتے تھے کہ تراویح 20 نہیں ہے, 8 ہے. ہاں جی, تراویح 20 نہیں ہے, 8 ہے. تو ہمارے علماء کرام جو چاروں یعنی جس کو کہتے فقہا, جو چاروں فقہوں کے جو فقہا تھے اور ائمہ تھے, سب کے نزدیک کم از کم 20 رکعت. تو گئے کہ پوری یعنی جس کو کہتے امت کا ایک قسم کا اجماع ہے اس کے اوپر, بالخصوص صحابہ کا تو اجماع ہے ہی. تو ظاہر مطلب ہے کہ جب وہ ثابت ہو گیا اور سب نے ثابت کر دیا کہ بھئی علیکم سنتی و سنت خلفاء راشدین, حدیث شریف ہے کہ تم میرے سنتوں کا اتباع کرو, میرے خلفاء راشدین کی سنتوں کا اتباع کرو, تو یہ بھی ہے اور ساتھ ہی بھی ہے کہ مرر طرف خلیفہ راشد ہونا تو تواتر سے ثابت ہے, اجماع صحابہ بھی اس میں ثابت ہے, اور پھر یہ کہ مانا علیہ و صحابی بھی ہے. تو یہ اور یہ بھی ثابت ہے کہ عمر رضی اللہ عنہ نے 20 رکعت تراویح پر سب کو جمع کر دیا. اب ان تمام چیزوں کی موجودگی میں کوئی کیسے انکار کر سکتا ہے کہ وہ 8 رکعت اس کو بتا دے. ہاں جی, تو یہ موقف ان کو کافی کمزور نظر آیا اپنا. تو اب انہیں پینترا بدلا قریبی دور میں, یہ تراویح نہیں ہے اصل میں تو یہ تہجد ہے. اس کی وجہ یہ ہے کہ حدیث شریف جس سے وہ استدلال کرتے تھے, وہ حدیث شریف یہ تھا کہ آپ صلی اللہ علیہ وسلم سے صدیقہ رضی اللہ عنہ روایت کرتی ہے, آپ صلی اللہ علیہ وسلم نے عمر بھر میں نہ رمضان میں نہ غیر رمضان میں 11 رکعت سے زیادہ پڑھی ہے. تو چونکہ 3 تو وتر ہو گئے تو 8 رکعت تہجد ہو گیا. یعنی یہ تہجد کے بارے میں, کیونکہ رمضان اور غیر رمضان میں تو صرف تہجد ہی ہوتا ہے نا, باقی میں تو یعنی غیر رمضان میں تو تراویح ہوتی نہیں ہے. تو یہ تراویح پہ صادق نہیں آ سکتا, تہجد پہ صادق آتا ہے. تو ہمارے علماء نے کہا یہ تو تہجد کی بات ہے یہ تو آپ تراویح کی بات کر ہی نہیں رہے. ہاں جی, اس پر انہیں ابھی پینترا بدلا کہ تہجد نہیں ہے اصل, یہ جو تراویح اصل میں تہجد ہے, یہ جو تراویح اصل میں تہجد ہے, یہ تہجد کا کوئی وجہ مطلب جو ہے نا وہ یعنی اس طرح تراویح کا علاحدہ وہ نہیں ہے. اوف, اب میں نے پھر یہ کیا کہ چونکہ میں خود بھی الحمدللہ سعودی عرب میں جب جاتا ہوں اور بالخصوص عمرہ کے لیے جب گیا تھا اور وہاں پر اعتکاف کیا تھا, تو ان حضرات نے 20 रक आखिरी अशला में 20 रकात तरावी भी पढ़ते थे, उसमें कुरान पढ़ते थे, और बाकी कुरान क़ियामुल्लैल में 10 रकात में पढ़ते थे, जो है ना 1 बजे से शुरू होता था, बाकायदे ऐलान होता था, जिस यानी 20वीं रमज़ान को ऐलान होता था कि 20 रकात तरावी हो गई हैं और बाकी कुरान हम क़ियामुल्लैल में पढ़ेंगे 1 बजे। तो इसके लिए इमाम साहब भी आ जाते और बाकी लोग तो उधर ही होते होते, तो ज़ाहिर वो साथ, तो 30 रकात गोया कि रोज़ाना पढ़ते, 10 रकात तहज्जुद क़ियामुल्लैल और 20 रकात तरावी। अच्छा, अब ये बात भी गलत उनकी साबित हो गई कि मतलब तरावी असल में तहज्जुद है। हाँ जी, क्योंकि ज़ाहिर तरावी इलादा पढ़ी गई और तहज्जुद इलादा पढ़ी गई। अगर तरावी पढ़ी गई तो तहज्जुद अगर नहीं है तो फिर तहज्जुद कैसे पढ़ी होगा? तहज्जुद है और तरावी नहीं तो तरावी भी कैसे पढ़ी गई? ये बात भी गलत साबित हो गई। तो मैंने बयान में कहा था तो किसी साथी ने वो उससे भेजा सऊदी अरब से, बाकायदा पूरा नक्शा भेजा कि इस दफ़ा शेड्यूल फॉर तरावी एंड तहज्जुद प्रेयर्स एट द प्रॉफिट्स मस्जिद 1440-2009, यानी मस्जिद नबवी का। तो उसमें बाकायदा 1 से लेकर जो है ना, मतलब जिसको कहते हैं ना वो फर्स्ट इन रकात, हाँ वो जो है ना वो ने किया, और फिर उसके बाद तहज्जुद प्रेयर ड्यूरिंग द लास्ट 10 नाइट्स, ये तो मस्जिद नबवी का है। और आगे नीचे जो है ये जो है ना वो उसका है शेड्यूल फॉर तरावी एंड तहज्जुद प्रेयर्स एट मस्जिद अल हरम 1440, उसमें भी बिल्कुल ये बात है कि तहज्जुद प्रेयर ड्यूरिंग द लास्ट 10 नाइट्स उसके लिए अलग है, और जो है ना मतलब ये है कि 20 तरह की तरवी अलग है, 10 जो है ना मतलब वो हैं तहज्जुद है और वो जो है ना मतलब इस, तो अब इसको क्या कहा जाए? तो वो नहीं, तो उन्होंने मुझे भेजा कि आपने जैसे कहा था वैसे ही है। तो असल बात ये है कि अल्लाह करे तौफीक दे दे अल्लाह ताला इनको कि इस मसले को हल कर दे। बहुत ही वाजे बात है भाई, कोई बात भी हो ना, वो चैम्पियन इतना बनते हैं, कहते हैं बस सऊदी अरब, तो बस हम जो सऊदी अरब करते हैं वही हम करते हैं, और दीन चूंकि सऊदी अरब में आया है लिहाजा हम सही हैं। तो अगर दीन सऊदी अरब में है तो फिर उसको माने ना, ये भी तो सऊदी अरब है ना। लेकिन अल्लाह करे कि तौफीक, ज़िद बड़ी ख़तरनाक चीज़ है, ज़िद जो है ना अगर आ जाए ना तो फिर इसका कोई इलाज नहीं होता। खैर, ये तो दरमियान की एक बात आ गई, चूँकि रमज़ान शरीफ से इसका ताल्लुक था इसलिए कह दिया, वरना हम उमूमन गैर तसव्वुफ बात नहीं करते। अस्सलाम वालेकुम हजरत जी, मुझे ज़िक्र में कंसंट्रेशन नहीं रहती, अक्सर अवकात ध्यान कहीं और होता है और ज़िक्र के बाद या तिलावत कर लूँ या सुबह शाम की मसनून दुआएं पढ़ लूँ, उसके बाद थकावट सी महसूस होती है। ज़िक्र में ध्यान की तरफ रखूँ और ज़िक्र के दौरान आंखें बंद करना ज़रूरी है? इस तरह से भी कर सकते हैं। और तीसरा कलमा दुरूश व इस्तिग़फ़ार चलते फिरते काम के दौरान कर लेता हूँ, क्या ये ठीक है? दुआओं की दरख्वास्त है, जज़ाकअल्लाह। नाम नहीं लिखा तो मैंने फिर कहा कि आप कौन हैं, मैसेज के साथ अपना नाम लिखना अच्छी आदत है, ऐसे मुखातिब की बात समझने में आसानी हो जाती है। अब मेरे साथ, अब देखिए मिसाल के तौर पर मर्द भी हो सकते हैं, औरतें भी हो सकते हैं, मुझे अगर कोई बग़ैर नाम के लिख दे तो मर्दों का निसाब अलग है औरतों का निसाब अलग है, मैं उसको कैसे जवाब दूँ? अव्वल तो ये गलती हो गई, हाँ जी। दूसरी बात, चलो तो सीधे से कुछ पता चल जाता है कि औरत है या मर्द है, इत्तेफाक से मालूम नहीं हो तो कन्फ्यूजन तो रहेगी। लेकिन मैंने जो यानी योग है कि उसमें ले जिक्र दिया, उसको जान के दिया है कि वो कैसे है, तकड़ा है, कमज़ोर है, ये है वो है, मतलब सारी बातें मुझे उसके मालूम हो ना। हाँ जी, कौन से इलाके का है? हर इलाके के अपने अपने आदात होते हैं, तो ये जिक्र तो इस तरह तो नहीं देता कि भले अगर इस तरह पैटर्न हो तो फिर तो ठीक है, उसको मुश्तहर कर ले और किताब लिख दे कि भाई ये चीज़ हो तो ये करो, ये चीज़ हो तो ये करो, किसी पीर की ज़रूरत नहीं किसी। हाँ, ज़ाहिर है वह सारी चीज़ ऑटोमेटिक हो जाएंगी, तो ये तो गलत है। तो मैं इस पर इसलिए गुस्सा होता हूँ कि भाई नाम लिखा करें, नाम लिखने से पता चलता है, तारफ़ हो जाता है, बल्कि ये तो अदब के ख़िलाफ़ है कि मस्जिद मजलिस में आ जाए और बग़ैर तारफ़ की बात करें। पहले अपना तारफ़ करना चाहिए, मैं कौन हूँ। हाँ जी, तो ये बात है। حضرت عمر رضی اللہ عنہ نے حضرت ویس کرنی رحمۃ اللہ سے جب ملاقات ہو گئی, فرمایا جی آپ کا نام کیا ہے؟ تو وہ اپنے آپ کو چھپانا چاہتا تھا, تو انہوں نے کہا کہ میرا نام عبداللہ ہے. اب عمر رضی اللہ عنہ تو ایسے ہستی تھے, لا یخدع ولا یخدع, ان کو تو کوئی دھوکہ دے ہی نہیں سکتا, ناممکن بات تھی. تو انہوں نے کہا کہ زمین کے اوپر اور آسمان سے نیچے جتنے لوگ ہیں سارے عبداللہ ہیں, مجھے وہ نام بتاؤ جو تیری ماں نے رکھا ہے. تو اس پر مجھے مجبور ہو گیا, نے کہا میرا نام اویس ہے. نے کہا اچھا میں آپ کے لیے پھر ایک چیز لایا ہوں. تو یہ مطلب تعارف یہ ضروری ہے, ہونا چاہیے. بغیر تعارف کے جو ہے نا, وہ ایک دفعہ آپ صلی اللہ علیہ وسلم تشریف فرماتے گھر پر, کسی نے ناکنگ کی, پوچھا کون, تو انہیں جواب دیا میں. آپ سب نے فرمایا میں کیا ہوتا ہے, نام بتاؤ. مطلب یہ کہ یہ میں سے کوئی پتہ نہیں چلتا. ہاں جی, یہ ہمارے گھروں میں یہ مسئلہ بہت زیادہ کرتے ہیں اکثر لوگ, دروازہ گٹکھٹاتے ہیں, گھنٹی بجاتے ہیں, گھر سے پوچھتے ہیں کون, کہتے ہیں میں. بھائی اتفاق سے اگر کسی کی آواز ایک جیسی ہوئی تو پھر دروازہ کھول دیا تو مسئلہ ہو جائے گا. ہو سکتے مطلب آواز ملتی جلتی ہو سکتی, بعض دفعہ بیماری کی وجہ سے آواز موٹی ہو جاتی ہے تو کسی اور کے ساتھ مل جاتی ہے, تو یہ تو کوئی ایسی بات ہی نہیں. ہاں جی, تو بہرحال یہ کہ تعارف جو ہے نا بہت ہی زیادہ اہم بات ہے, لیکن لوگ اس کا خیال نہیں کرتے. تو انہوں نے کہا معذرت, انشاءاللہ آئندہ احتیاط کروں گا. الحمدللہ اس نے مان لیا. پھر میں نے کہا کہ ذکر میں آنکھیں بند کرنا یکسوئی کے لیے ہے, ذکر میں آنکھیں بند کرنا یکسوئی کے لیے ہے, اور باقی ذکر کے بارے میں بھی میں نے بتا دیا. ایک بات اس طرح آئی ہے تو وہ میں ویسے بتا دوں, ظاہر ہے وہ نام بتانا بھی ضروری نہیں, اس کا مسئلہ بھی بتانا ضروری نہیں ہے, لیکن لوگوں کے لیے ایک خاص چیز بتانا ضروری ہے جو اس سے مستفاد ہوتا. بعض لوگ مجھے کچھ مسائل اپنے بھیج دیتے ہیں گھر کے, یا مطلب جو ہے نا وہ اپنے دفتر کے یا اپنے سوسائٹی کے, اور کہتے جی یہ مسئلہ یعنی آپ حل کر دیں لیکن میرا نہ بتائیں, میرا نہ بتائیں. تو میں اسے موقع پہ معذرت کر لیتا ہوں کہ بھائی میں کیا ظاہر کر دوں کہ مجھے کشف ہو گیا ہے, تو جھوٹی بات ہوگی. کیسے میں ظاہر نہ کروں اور آپ کا مسئلہ حل کر دوں اگر لوگوں کو پتہ چلتا ہو؟ آخر وہ بھی تو اتنے بدو نہیں ہوں گے نا کہ میں ان سے ایسے باتیں کروں گا اور وہ سمجھیں گے نہیں. تو یا تو ذمہ داری سے بات کر لو, تو میں بھی ذمہ داری سے بات کر لوں, اور یا پھر یہ کہ رہنے دے مجھ سے, کام ہی نہ لو, میرے پاس اور بھی سو پکڑے ہیں, میں ایسے کاموں میں کیوں اپنے جانور جان لگا دوں جس کا صرف پیر ہاتھ نہیں آتا ہو. ہاں جی, تو یہ ایسی چیزوں سے پھر میں معذرت کر لیتا ہوں, مطلب میرے ساتھ بات کو تو بالکل کلیئر ہو, اور کنسیکوینسز برداشت کرنے کی صلاحیت ہو. اب کنسیکوینس آپ مجھ پہ ڈال رہے ہوں اور مسئلہ آپ کا حل ہو رہا ہو, کیسے ہو سکتا ہے؟ میرے پاس تھوڑا مطلب جو وہ ہے اور کام ہے کہ میں خامخواہ ایک مسئلے میں اپنے آپ کو الجا کے وہ تمام کاموں سے یکسو ہو کر آپ کے مسئلے کو حل کرنے لگ جاؤں اور بہت سارے کام خراب ہو جائے, اس کے آپ کو کوئی احساس نہ ہو. तो ये चीज़ इसका मैं अक्सर माजरा करता हूँ। तो मैंने बात इसलिए की ताकि कोई और भी अगर वो इस तरह मुझसे काम लेना चाहते हो तो इसके लिए मैं तैयार नहीं होता हूँ। हाँ जी, क्योंकि ज़्यादा मतलब है कि मेरे पास टाइम की कमी है, मसला टाइम का है। हर चीज़ को टाइम देना पड़ता है, बिलखसूस ये जो जोड़ तोड़ वाली बातें होती है उसमें तो बहुत टाइम लगता है, मतलब उसमें तो वो। हाँ, अलबत्त बाज़ दफ़ा ऐसा होता है कि दोनों मेरे होते हैं, मुरीद होते हैं, यानी मियाँ भी बीवी भी, या भाई दोनों, या दोनों बहन है, जो मतलब इस किस्म की हो, यानी दोनों के साथ मेरे ताल्लुक होते हैं, उस वक्त इस पोजीशन को इस्तेमाल करके आदमी मसले को हल कर सकता है, क्योंकि दोनों तरफ से हकम बन जाता है ना। अगर पीर हो तो हकम बन ही जाएगा, किसी और की तो ज़रूरत नहीं है फिर। तो इस वजह से दोनों चूँकि एक साथ बात मानते हैं तो माशाल्लाह मसला हल हो जाता है। कभी एक को डांटा, कभी दूसरे को डांटा, कभी एक को रोका, कभी दूसरे को रोका, मसला हल हो जाता है। तो वो तो एक खिदमत है, इसके लिए हम 100% तैयार हैं माशाल्लाह, कोई बात नहीं। लेकिन एक हो दूसरा ना हो तो फिर मैं क्या करूँ? एक मेरी बात माने दूसरा ना माने तो फिर मैं क्या करूँ? मैं इसमें वक्त क्यों लगाऊँ फिर? मैंने तो करूँ लोग ही। हाँ जी, क्या करूँ? मतलब मेरे पास कौन सी गिदड़ संगी है कि वो मेरी बात को मानेगा? वो तो ज़ाहिर हर चीज़ का अपना अपना एक मौका होता है। तो इस किस्म की बातों में फिर मैं माजरत करता हूँ कि भाई ये हमारा काम नहीं। दूसरा, मैं माजरत करता हूँ कि अगर कोई मुझसे फ़िक़ही तहकीकात करवाना चाहे तो पहले मैं कर लेता था, टाइम था मेरे पास, मैं लोगों के मसले मुफ्तियों से पूछ कर उनको बता देता था। ये खिदमत है, बड़ी अच्छी बात है, अगर कोई कर सकते तो क्यों ना करे, टाइम की बात है ना। किताबें भी देख सकता था तो लिहाजा किताबों से भी मालूम करके बता भी देता था, और बताता भाई फलां किताब में ये है तो ठीक है ना, मतलब एक मसला है। लेकिन ये अथॉरिटी तो मुझ में है नहीं कि मैं किसी चीज़ को जायज़ कहूँ, दूसरे को नाजायज़ कर दूँ। ये तो न मैं मुफ्ती हूँ, मैं मुफ्ती होने का दावा करता हूँ, लिहाजा ये पोजीशन तो मेरी है नहीं। हवाला देने के लिए मेरे मताला ज़रूरी है, या किसी से पूछना ज़रूरी है, उसके लिए फिर टाइम होना चाहिए। तो इतना टाइम मेरे पास आजकल है ही नहीं। तो मैं साफ कहता हूँ भाई ये काम मेरा नहीं है, मुझसे सिर्फ तसव्वुफ के मुतालिक मसले पूछो, उसके लिए मैं हाजिर हूँ, ये मैं कर सकता हूँ, बाकी नहीं। अस्सलाम वालेकुम वरहमतुल्लाह वबरकातुहू। आज हमारा चौथा रोज़ है, पेशावर से आते हैं, उस वक्त हमारा तीसरा था ना, आज उनका चौथा था। पिछले 2 सालों से मैं रमज़ान के मामूलात में माओ यानी कम मामूलात वाला चार्ट फॉलो कर रही थी। इस दफ़ा सोचा कि अल्हम्दुलिल्लाह सेहतमंद हूँ और बच्चे भी बड़े हो गए हैं तो ज़्यादा मामूलात करूँ। अल्हम्दुलिल्लाह मामूलात सारे करती हूँ, बाहर बैठने को दिल नहीं करता जब तक मामूलात मुकम्मल न करूँ, तो बेचैन रहती हूँ। लेकिन ये 3 दिन मैंने ज़ोर लगा कर मामूलात मुकम्मल कर ली। कल तो तबीयत पर इतनी गरान थी, कल पूरा दिन सर में दर्द था, आज अल्हम्दुलिल्लाह बिल्कुल ठीक हूँ। सवाल मेरा ये है कि जब भी ऐसी कैफियत हो तो आप हजरत को बताना चाहिए या खामोश से अपने मामूलात करने चाहिए? माशाल्लाह, ये बड़ी मतलब जो है ना वो अच्छी बात है, यही बातें पूछनी चाहिए। तो चूँकि ये मामूलात, ये इनका ताल्लुक जिनका ताल्लुक उससे है, यानी इलाजी ज़िक्र नहीं है, सिर्फ सवाबी ज़िक्र है, सवाबी मामूलात है, उसमें पूछने की ज़रूरत नहीं है। अपने सवाबदीद पर इंसान कम व बेश कर सकता है ज़िम्मेदारी के साथ। ज़िम्मेदारी से मुराद ये है कि अगर कोई नहीं करेगा तो उसके, अगर वो बिलावजह कम कर रहे हैं तो नुकसान उठा रहा है। मतलब ज़ाहिर है, एक आदमी दुकान खोला हुआ है, वो 1000 रुपये कमा सकता है, वो कहते 500 रुपये मेरे लिए काफ़ी है, तो बस घर चले जाए तो मैं उसके साथ लड़ूँ? बस ठीक है, 500 रुपये पे वो मुतमैन है तो चलो बस चले जाए, उसमें हम क्या कर सकते हैं उसके साथ? हाँ जी, लेकिन अगर उसका हिरस वहाँ तो ज़्यादा है और यहाँ कम है तो ये उसके लिए अपने नुकसान की बात है। हाँ जी, वहाँ अगर सेहत की बात नहीं हो, यहाँ पर सेहत की बात है तो। हाँ जी, तो मतलब ज़ाहिर है उसकी अपनी ज़िम्मेदारी, वो देख लें। तो एक तो ये बात है कि अगर सवाबी मतलब मामूलात हैं तो उसमें कम बेशी हालात के मुताबिक की जा सकती है ज़िम्मेदारी के साथ। महसूस करते हुए कि मेरा नुकसान है अगर मैं कर सकता हूँ या कर सकती हूँ और फिर भी नहीं करता हूँ तो उसका मेरा नुकसान है, ये बात कम से कम समझ में आती हो, ठीक वो कर ले। इलाजी मामूलात में कमी बेशक खुद नहीं करना चाहिए, उसकी वजह इसके डॉक्टर की तरह मामला है। ये हमारे डॉक्टर साहब बैठे हुए घर में बीमार हो तो उन्हीं से दवाई ली हो तो उनसे मैं टेलीफोन पर पूछता हूँ भैया मसला हो गया मैं क्या करूँ, तो ये मुझे बता दे तो फिर मैं मानता हूँ ना, फिर मैं उस करता हूँ, क्योंकि ज़्यादा नुकसान फ़ायदा मेरा अपना है, डॉक्टर का तो कोई फ़ायदा नुकसान मसला नहीं है, मसला तो मेरा अपना है, उस वक़्त मैं पूछता हूँ क्योंकि पूछने में ही मेरा खैर है। क्योंकि बाज़ दफ़ा सुनी सुनाई बात होती है, तो सुनी सुनाई बात पर भी इंसान अमल नहीं कर सकता, इस मसले में बाकायदा माहिर फन से पूछना चाहिए। आज जो भी हो तो यहाँ जो इलाजी मामूलात है उसमें अगर कोई मसला हो तो उसके बारे में तो पूछना चाहिए। अलबत्त सवाबी में इंसान आगे पीछे कर सकता है जिम्मेदारी के साथ, इस बात को जानते हुए कि अगर मैं कम करता हूँ तो क्या है और अगर ज़्यादा करता हूँ तो क्या है, इस मामले में जिम्मेदारी पूरी करनी चाहिए। अस्सलाम वालेकुम हजरत, कैन यू प्लीज टेल मी इफ इट इज नेसेसरी टू एडहेयर टू रमजान डाइट चार्ट शेयर्ड ऑन ग्रुप पयाम-ए-सहर और आर दीज जनरल गाइडलाइंस, जज़ाकअल्लाह खैर। सुभानअल्लाह, बहुत अच्छी बात है पूछा है, उसकी वजह यह है कि वाकईतन ये जो डाइट चार्ट मतलब हुआ है ये डॉक्टरों की तरफ से, मेरी तरफ से नहीं है, लेकिन डॉक्टर हमारा मोतमद है लिहाजा हमारे उसके ऊपर एतमाद है, इस वजह से उसको शाय होने दिया, लेकिन उसको मेरी तरफ से नहीं समझना चाहिए, मेरा इसके साथ कोई ताल्लुक नहीं, ये तो डॉक्टर की अपनी फाइंडिंग्स है और उसने अपनी सजेशन दी है, तो जिसको शुगर हो उसको तो लाजमन फॉलो करना चाहिए अपनी सेहत के लिहाज से, मेरे लिए नहीं, क्योंकि ज़ाहिर मैं तो उसमें पार्ट नहीं हूँ ना, अपनी सेहत के लिए उस पर अमल करना चाहिए, अगर नुकसान उठाता है तो खुद ही उठाएगा और नहीं उठाएगा तो खुद ही नहीं उठाएगा, लिहाजा अपनी अपनी बात को अपने तक ही महदूद रखना चाहिए अगर वाकई शुगर का पेशेंट है। शुगर का पेशेंट नहीं तो जनरल गाइडलाइंस है, अगर कोई फॉलो करता है और उसको फ़ायदा होता है तो क्यों ना करे, आखिर डॉक्टर ने अपनी रिसर्च बताई है। असल में बाज़ दफ़ा बाज़ को शुगर नहीं होता लेकिन शुगर के सरहद पर होते हैं, हमारे पास एक जनरल साहब आते हैं तो मैंने मिठाई पेश की, किसी कोई दे गया था तो मैंने पिटाई पेश की, कहते सर वो मुझे सर कहते सर मैं बिल्कुल लास्ट स्टेज पर हूँ, डॉक्टर ने कहा कि इट इज़ नॉट रिवर्सिबल, अगर ये शुरू हो गया तो फिर वापस नहीं होता, तो इस वजह से मैं मिठाई अब नहीं खाता। मैंने कहा बिल्कुल ठीक है, मैंने मिठाई वापस ठीक किया, बिल्कुल बात सही किया, उसको अपनी सेहत का पता था तो नहीं करना चाहिए। तो इस तरह मतलब ये है कि ये तो जिम्मेदारी की बातें होती हैं, तो अगर किसी को मसला हो तो वो तो पढ़ ले कर ले, और किसी को मसला ना हो तो देख ले पोजीशन क्या है, बेहतर है कि डॉक्टर इसे कंसल्ट कर ले, बेहतर ही बात है। हाँ अस्सलाम वालेकुम हजरत जी, मैं फलाऊँ हजरत जी, लताइफ के जिक्र को एक माह हो गया था, कल पर 10 मिनट, रूह पर 10 मिनट और सिर पर 15 मिनट मिला हुआ था। हजरत जी पहले दोनों लताए बहुत कमज़ोर महसूस होते हैं, अब बल्कि अक्सर महसूस नहीं होते, सिर के मुकाम पर भी कुछ सेकंड महसूस होता है बस, लेकिन थोड़ा सा बेहतर, कभी ऐसे भी लगा कि खफी के मुकाम पर कुछ मरतबा महसूस हुआ, हालांकि मेरी तवज्जो तो नहीं इस पर, फिर मैं नज़रअंदाज करी कि शायद वहम हो, मेरी तवज्जो की कमी है। हजरत जी पता नहीं पहले दो लताए तक तो कुछ ना कुछ कंसंट्रेशन रखने की कोशिश करते हूँ, लेकिन तीसरे लतीफे तक पहुँचते हुए ध्यान लगाना बहुत मुश्किल होता है, मतलब कभी थक जाती है, कभी तबीयत पर बोझल हो जाती है, शायद इसलिए ठीक नहीं कर पा रही, फ्रेश वक्त में बैठूँ फिर भी। और एक मसला ये भी है, जिक्र को अब दिन को करते अपनी तरफ से बेहतर वक्त में, जब कुछ दिन लगातार रोज़े रखे तो रोज़े में बिल्कुल नहीं होता था, ऐसे लगता था बस वक्त पूरा करके उठ गई हूँ, इसके बाद थोड़ा ज़्यादा कमज़ोर हो गया था, जिक्र अंदर जी कमज़ोरी है नफ्स की वजह से, अब भी कोशिश कर रमज़ान में वक्त तब्दील कर सकूँ, जब पता है रोज़ा मैं नहीं कर पाती हूँ सही तरह, अल्लाह ताला तौफीक दे दे, दिल से इसलाह की फ़िक्र। वस्सलाम। कुछ बातें इसमें सही है, واقعے کے مطابق ہے، اور کچھ غلط فہمی ہے اور کچھ ذرا مکس قسم کی باتیں ہیں پارشلٹی کے. لطائف کا محسوس کرنا جو ہوتا ہے یہ ہر شخص کے لیے الگ الگ ہوتا ہے، سب کا ایک جیسا نہیں ہوتا. کسی کو باقاعدہ کلیئرلی آواز تک سنائی دیتی ہے اپنی، ہاں جی، کسی کو آواز نہیں سنائی دیتی لیکن اس کو جب دھیان کرتا ہے تو ایسے جیسے اس قسم کی چیز کے بولنے سے جو اسے وائبریشن ہوتی ہے نا، اس طرح وائبریشن مجھے محسوس ہوتی ہے. مطلب جس طرح، مطلب یعنی اب جیسے آپ بولتے ہیں تو آپ کا جو پردہ ہوتا ہے مائک کا تو وائبریٹ کرتا ہے نا اس کے ساتھ، اور پھر جب دوبارہ اسپیکر پہ آتا ہے تو اسپیکر بھی وائبریٹ کرتا ہے نا، تو وائبریشن آواز کی وجہ سے ہے نا. تو اسی طریقے سے وہ جسم کا وہ حصہ اسی طرح وائبریٹ کرتا ہوا محسوس ہوتا ہے. یعنی اگر کوئی غور کر لے تو اس سے وہ چیز کنکلوڈ کر سکتا ہے. مطلب یہ بھی ایک طریقہ ہوتا ہے. تیسرا مطلب یہ ہوتا ہے کہ صرف وہاں ایک چیز محسوس ہوتا ہے کہ کچھ ہے، اس کا کوئی بہت زیادہ محسوس نہیں ہوتا، پتہ کلیئر نہیں ہوتا، لیکن بہرحال وہ باقی جگہوں سے اب ڈفرینٹ نظر محسوس ہوتا ہے. یہ بھی ایک ہے. یہ ڈپینڈ کرتا ہے لطیفے کی حالت پر. یہ یوں سمجھ لیجئے کہ لطیفہ کا لفظ جو نکلا ہے نا، اس کے صحیح معنی کی طرف بات ہو رہی ہے. لطیفہ کہتے ہیں باریک چیز کو، اور کثیف چیز کہتے ہیں اس موٹی چیز کو، یعنی جو بہت زیادہ یعنی وہ باریک نہ ہو. تو ابتدا میں جب لطائف چلتے ہیں تو وہ بہت زیادہ محسوس ہوتے ہیں. یعنی ایک تو یہ کچھ عجیب و غریب کمبینیشن ہے اس میں، ذرا اس لیے میں کہتا ہوں غلط فہمی اس میں بہت ہو جاتی ہے. اسٹارٹ میں ویک ہونے کی وجہ سے کبھی محسوس ہوتا ہے کبھی نہیں محسوس ہوتا، پھر جب محسوس ہوتی تو اچھے خاصا تیز محسوس ہوتا ہے، پھر بعد میں وہ لطیف ہو جاتے ہیں، اصل لطافت کی طرف چلی جاتی ہے، تو پھر وہ اس وجہ سے محسوس نہیں ہوتے. صرف یہ والی بات ہے کہ ذرا غور کرنے سے پتہ چلتا ہے، ٹھیک ہے نا. اب اس کے پرٹیکولر کیس میں جو اس نے یہ بات بتائی، یہ کیس ہو سکتا ہے کہ قلب اور روح نہ چل رہے اور لطیفہ سر چل رہا ہو، یہ ہو سکتا ہے، کیونکہ یہ تو باقاعدہ سٹیٹس کی طرح ہے نا، مطلب ایک سیڑھی دوسری سیڑھی پھر تیسری سیڑھی پھر اس پہ چلتے ہیں، تو یہ تو ہو نہیں سکتا کہ پہلے دو نہیں چل رہے ہو تیسرا چل رہا ہو، یہ تو نہیں ہو سکتا. لیکن بہرحال چونکہ وہ اس کے لطیف ہو گئے ہیں تو اس وجہ سے ان کو اتنا زیادہ محسوس نہیں ہو رہا ہے، لیکن اس بات کی انڈیکیشن تیسرے لطیفے کے چلنے سے ہو رہی ہے کہ وہ بھی ہو رہے ہیں. ہاں جی، تو اس وجہ سے گھبرانے کی بات نہیں ہے. چوتھی بات جو بہت اہم ہے وہ کرنا چاہتا ہوں، یہ تک جاتی ہے. کیوں تک جاتی ہے؟ کیونکہ کرواتی ہے، ہوتا نہیں ہے، یعنی جس ہونے پہ زیادہ نہیں ٹھہرتی بلکہ کرواتی ہے، یعنی اس میں اپنی ذہن کی بیٹری استعمال کرتی ہے. تو اپنی ذہن کی بیٹری استعمال کرتے بڑھے تو تکے گی. میں نے تو بارہا کہا ہے کہ ذہن کی بیٹری اس میں استعمال نہ کرو. اس کی مثال ایسی ہے جیسے آپ اناڑی گاڑی چلانے والا ہو نا، اور یہ ٹریفک مطلب ہیوی ٹریفک آ رہی ہو نا، تو وہ اتنا اسٹیئرنگ کے اوپر باقاعدہ کس کے بیٹھا ہوتا ہے. اس طرح کس کے بیٹھنے سے وہ تک جاتا ہے. مطلب یہ ہے کہ وہ جب مائر ڈرائیور ہوتا ہے نا تو بالکل آرام سے اس طرح بالکل وہی رش ہوتا ہے، لیکن وہ اپنے ذہن پہ اس کو بوجھ نہیں ڈالتا، بس اس کے مطابق ایکشنز کرتا ہے لیکن ذہن پہ بوجھ نہیں ڈالتا، بس وہ چلتا رہتا ہے اس میں. یہ تو ایسا آدمی تکتا نہیں ہے، کیونکہ ظاہر ہے اس نے اپنے ذہن اعصاب کے اوپر بوجھ نہیں ڈالا اس کا، بس صرف ایکشنز کہ اب تک کافی ہے، بس اس سے زیادہ ہوئے نہیں. اچھا، تو میں ان کو کہتا ہوں کہ بھائی تم یوں کیا کرو کہ جیسے دور سے کوئی آپ کو بلا رہا ہے لیکن ارد گرد اور بھی شور ہے، دوسرے لوگ بھی باتیں کر رہے ہیں، یا پتہ نہیں کیا چیخیں لگ رہے ہیں، کیا گاڑیاں چل رہی ہیں، یا مطلب اور بہت سارے، اب ان میں آپ اصل بات اب تک نہیں پہنچ پا رہی ہے، مطلب محسوس نہیں ہو رہی. اس کے لیے جو توجہ کی ضرورت ہے بس وہی توجہ، اس قسم کی توجہ کہ اگر ہو رہا ہے تو میں مس نہ کروں. دوسرے مثال میں نے دی تھی کہ جیسے گاڑی آ رہی ہوں اور آپ کو ایک خاص گاڑی کا انتظار ہے، تو آپ کیا کرتے ہیں؟ زبردستی وہ گاڑی لاتے ہیں، अपने सामने या ला सकते हैं। वो गाड़ी जब आएगी तो आपको नजर आएगी ना, जब तक नजर नहीं है तो आपका सिर्फ अलर्टनेस रिक्वायर्ड है। वो गाड़ी को लाने पे आपका कोई जोर नहीं होना चाहिए। और ये बात मैं आपको साफ बता दूं, ये नफ्सियाती मसला है कि जो काम हो सकता है, जो काम हो सकता है उसके सोचने पर इंसान नहीं तकता। यानी बैटरी इतनी चार्ज नहीं होती, लेकिन जो काम नामुमकिन हो उस पर आधे घंटे भी सोचोगे तो बेइंतहा तक जाओगे, बेइंतहा तक जाओगे। तो इस वजह से ऐसी बात पर सोचे क्यों जो जो इंसान के कंट्रोल में नहीं है। तो आप सिर्फ ये करें कि जब हो रहा हो तो आपको पता चले बस। तो अब गलती लोग क्या करते हैं, जब नहीं हो रहा तो अलर्टनेस भी छोड़ देते हैं, नहीं हो रहा भाई जो इनका हुआ है उनका भी पहले नहीं हो रहा था, फिर कैसे शुरू हुआ। तो उस वक्त अगर वो छोड़ दे तो महरूम ही हो जाते इब्तिदा में। उसकी मैं मिसाल इस तरह दिया करता था कि जैसे इन्फेंट्स होते हैं, छोटे बच्चे नौजायदा, वो हाथ पाँव मारते हैं, उनके हाथ पाँव मारने में कोई वो नहीं होता, यानी ग्रिप नहीं होता, कोई तसलसल नहीं होता, कोई इरादा नहीं होता, बस वो वैसे हाथ पे मार रहे होते हैं। लेकिन आहिस्ता आहिस्ता उन बच्चों में आहिस्ता आहिस्ता ग्रिप भी आ जाता है, शोर भी आ जाता है, समझ भी आ जाता है, उसके वो पता चल जाता है, फिर उंगली पकड़ लेते हैं, छोड़ते नहीं है। हाँ जी, ये आहिस्ता आहिस्ता मतलब उनमें आ जाता है। तो पहले नहीं था, अब दरमियान में आ गया, वक्त के साथ आ गया। तो इसमें बस सिर्फ सब्र तो इस हद तक है कि आदमी अलर्ट रहे और जो है ना मतलब इंतज़ार करे, जब होना होगा तो हो जाएगा, और जब बिल्कुल ही नहीं होगा तो कोई एक रास्ता थोड़ा है, हम आपको दूसरे रास्ते से ले चलेंगे इंशाल्लाह। कोई ऐसी बात तो नहीं कि हम आपके लिए सिर्फ हमने एक ही रास्ता रखा हुआ है भैया, आपने सिर्फ मोटरवे से ही लाहौर जाना है। मोटरवे बंद हो गया कि तो क्या करेंगे, दूसरे रास्ते है ना, आपको और रास्ते से ले जाएंगे इंशाल्लाह। दूसरी बात उसने जो की कि रोजे में, तो रोजे में अगर आपको कोई मसला है, ठीक है, हो सकता है, ये खुद डॉक्टर है इस वजह से मैं, तो फिर रोजा इफ्तार करने के बाद कर लिया करें, 8 घंटे तो है ना, तो इसी में आप दिन को सोया करें अगर आप सो सकती हैं, या तकसीम कर ले वक़्त को, और रात को जागा करें, और उसमें ये अपने सारे काम कर लिया करें, इंशाल्लाह ये भी एक तरीका है। हाँ जी, एक खातून ने किसी वजीफ़ा के बारे में मुझसे कहा है कि मुझे फलां बुज़ुर्ग ने, जो ज़ेर मेरे भी बुज़ुर्ग हैं, वजीफ़ा दिया है कि इस तरह कर लो, तो ज़ाहिर इसमें तो मुझे कोई नमानियत है, क्योंकि वो कोई उसके लिए वजीफ़ा नहीं, कोई दुनियाई काम के लिए, तो दुनियाई कामों में तो मैं पार्टी नहीं बनता, क्योंकि मैं खुद आमिल नहीं हूँ। तो अगर कोई सही आमिल के पास जाता है या कोई सही अमल किसी को मालूम है और उसको बताते हैं तो मुझे तो इसमें कोई इतराज़ नहीं होता। हाँ, ज़िम्मेदारी भी अपनी होती है, अगर किसी को गलत आमिल की तरफ कोई जाता है तो मुझसे पूछेगा तो बता दूंगा कि सही आमिल है या नहीं है, अगर मुझसे पूछेगा तो, वरना मैं मुदाखलत नहीं करता। हाँ जी, तो मुझसे पूछेगा तो बता दूंगा कि सही आमिल है, सही आमिल नहीं है। अलबत्ता ये बात है कि इसमें मुझे कोई मतलब वो नहीं है, दिलचस्पी नहीं है अमलियात के मामले में, ना अमलियात जानता हूँ, ना अमलियात के बारे में बात करता हूँ, न रिस्पॉन्सिबिलिटी लेता हूँ। लोग बड़े ही तेज़ होते हैं, वो ये काम मुझसे लेना चाहते हैं जो मेरे पास नहीं है। हाँ जी, तो वो ऐसे तरीक़ों से पूछते हैं ना कि कोई ज़बान से, मेरे ज़बान से उगलवा ले कोई चीज़, तो बस फिर काम बन जाए उनका। मैं कहता हूँ भाई खुदा के बंदे क्या करते हो, अगर होना होता तो खुद ही बता देता, कोई ऐसी बात तो नहीं है। हाँ जी, लेकिन मैं इन चीज़ों में पढ़ना नहीं चाहता, उसकी वजह से सिर्फ एक दफ़ा नहीं बताना होता, फिर वो सिलसिला बन जाता है। हाँ जी, फिर वो आते जी उसका तो ये हो गया, उसका तो ये हो गया, भाई मेरा काम ही नहीं है, मैं क्यों इसमें पढ़ूँ। फिर मुसलसल सिलसिला होता है, जैसे डॉक्टर के पास लोग जाते हैं ना, तो डॉक्टर से बार बार पूछते नहीं है, अगर बीमारी का इलाज शुरू कर लिया तो डॉक्टर से एक दफ़ा तो दवाई नहीं लेते ना, वो तो फिर बाकायदा बताते हैं ये तो ये हो गया, ये तो ये, मैंने गलती की थी एक दफ़ा, उस पर मैं बड़ा पछताया। हाँ जी, मैंने बस मैंने तौबा किया, मैंने कहा आइंदा किसी को नहीं बताऊँगा। क्योंकि ज़ाहिर है फिर मसला हो जाते हैं, फिर खामखा वो हमारे सर पे ही वो चला देते हैं कि भाई जान ये हमारे ही काम बिगड़ गया, और रोना शुरू कर लेते हैं, ये हो गया वो हो गया, तो ज़ाहिर है मतलब है कि फिर हम क्या करें, अच्छे से कामों को रोक के। तो बाद में अगर नो करना है तो पहले से नो अच्छा नहीं है? किसी स्टेज पर आपने नो कर नहीं है तो उस पहले दफ़ा ही नो कर लो, अच्छी बात है, कोई मसला नहीं हो। कहते एक जन जिसको कहते ना एक इनकार सो सुख, कहते हाँ एक चुप सो सुख, एक चुप सो सुख, बस एक दफ़ा एक चीज़ में चुप हो जाओ तो इसमें सो सुख है, मतलब आप फिर आपको कोई तंग नहीं करेगा। कुछ लोग मुझे मैसेज में एमओजी भेजते हैं, एमओजी उनके अपने अवल, तो मैं इसके फलसफे को जानता ही नहीं कि क्या क्या चीज़ क्या करता है। हाँ जी, और न मैं इसमें पढ़ना चाहता हूँ, एक फजूल किस्म की हरकत है, और शक्ल तो किसी न किसी तस्वीर की होती है, कभी कुत्ते का, कभी बिल्ली का, कभी क्या होता है, कभी क्या होता है, लेकिन चलो वो तस्वीर नहीं भी है तो मैं खुद किसी अपने जहन इस पर क्यों लगाऊँ कि इससे इसका क्या मराद है। साफ बात नहीं कर सकते हो, कुल कौलन सदीद पे अमल करो ना, कुरान शरीफ में तो कुल कौलन सदीद है, वाजिब बात करो। हाँ जी, तो एक साहब ने मुझे इस तरह किया तो मैंने कहा मेहरबानी करके मुझे मैसेज करने में मुझे इस्तेमाल ना करें। हाँ जी, तो उसने कहा जजाक अल्लाह, बस इंशाल्लाह नहीं होगा आइंदा, ये बड़ा मसला है। एक साहब ने ये मुझे भेजा था कि मैंने ख्वाब देखा है कि मैं घर पर जिक्र की मजलिस करा रहा हूं, या किसी ने मुझे कह दिया कि जिक्र की मजलिस कराया करो, तो मैंने कहा बिल्कुल ठीक है, आप करा सकते हैं, और इस तरह करा सकते हैं कि जो लोग आपके घर पर आ जाएं तो सब अपना अपना जिक्र आपके घर पर कर लें, तो जिक्र की मजलिस हो गई ना। हमारे सारे काबिर के नज़दीक तो यही था ना, ये तो तरीका राष्ट्रीय है जो जो हम इज्तमाही जिक्र करते हैं, ये तो हमारे बुजुर्गों का तरीका नहीं है, कादरी तरीका का है, तरीका कादरी राष्ट्रीय उसका जिक्र है। इसके लिए शेख का होना ज़रूरी है, क्योंकि इसमें जिम्मेदारी लेनी पड़ती है, तो इसमें शेख का होना ज़रूरी है। बाकी इकट्ठे कोई बैठ जाए और अपना अपना जिक्र कर ले तो इकट्ठे बैठने में एक अल्हम्दुलिल्लाह कुव्वत तो मिलती है, सबको फ़ायदा हो जाता है। तो अगर कोई अपने घर पे इस तरह साथियों को हफ्ते में एक दफ़ा जमा कर लें और वो उसके साथ गुठलियाँ वगैरह पढ़ी हों, उस पर दुरूद शरीफ पढ़ ले, हाँ जी कुछ किसी किताब से तालीम हो जाए, जैसे हमारे फहमत सौफ है उसी से लिखा गया है, उससे तालीम हो जाए, फिर उसके बाद सब अपना अपना जिक्र कर ले तो माशाल्लाह जिक्र की मजलिस हो गई। हम जब मदीना मुनव्वरा जाते तो वहाँ जितने भी मजालस होते हैं इस तरह ही होते हैं, कोई जिक्र कराता नहीं है, बस वो जो है दुरूद शरीफ पढ़ लेते हैं, उसके बाद फिर सब अपना अपना जिक्र कर लेते हैं, और कभी कोई बुजुर्ग तशरीफ लाए हो या पहले से मौजूद हो तो कोई दो तीन बातें दिन की कर लेते हैं, उसके बाद जो है दुआ कर लेते हैं, बस ये जिक्र की मजलिस होती है, और माशाल्लाह जुमला बरकात उसके साथ होते हैं। तो मैंने कहा बिल्कुल ज़रूर आप इसको कर ले, बस इस तरह कर लो, ये तो मैं सबको इजाज़त दे सकता हूँ इस तरीके से करने की, इसमें तो कोई मतलब मसला नहीं है, मसला सिर्फ जिक्र कराने में होता है, उसमें मुझे खुद तजर्बा हुआ है, यानी मैंने सुना था कि इसमें शेख का होना ज़रूरी है, लेकिन मुझे शरह सदर नहीं था, نکاح کبھی نہیں تھا اس طرح بغیر اس کے کہ مطلب شیخ کوئی نہ ہو اور وہ کرا دے، نہیں ایسا نہیں تھا، کسی کو نہیں اجازت دی تھی، کسی کو کہا نہیں تھا، لیکن خود تشریح نہیں کر سکتا تھا اس کا. ایک دن ایسا ہوا، دو ڈرائیور آپس میں مل رہے ہیں، ملاقات ہے، ایک دوسرے سے اپنے تجربے سیکھ رہے ہوتے ہیں، جیسے ہوتے ہیں نا دو فن کے ماہر آپس میں مل بیٹھتے تو کچھ نہ کچھ سیکھتے رہتے ہیں ایک دوسرے سے. تو ایک دوسرے سے کہتے ہیں اگر اترائی پہ آپ کی گاڑی فیل ہو جائے تو کیا کرو گے؟ اترائی ہے اس پہ گاڑی بریک فیل ہو جائے تو کیا کرو گے؟ تو اس نے کہا کہ پہلے تھرڈ گیئر لگاؤں گا، تھوڑی دیر کے بعد سیکنڈ لگا دوں گا، پھر فرسٹ لگا دوں گا، گیئر میں ہو جائے گا نا، اور پھر گاڑی کو کسی چیز کے ساتھ جیسے ممکن ہو ٹکرا دوں گا، نقصان تو ہوگا لیکن اتنا نہیں ہوگا، بچت ہو جائے گی. یہ ان کا ایکسپیرئنس تھا اور میرے ذہن میں بات بیٹھی، نہ میں ڈرائیور ہوں نہ کوئی اس کا ایکسپیرئنس ہوا ہے، لیکن میرے ذہن میں بات بیٹھ گئی. اب اللہ تعالیٰ کرا رہا تھا، ایک انفارمیشن مجھے ملنی تھی مل گئی. اب میں مغل آباد میں ذکر کرا رہا تھا، ایک بڑی میاں تھے، ان کو وجد ہو گیا اور آؤٹ آف کنٹرول ہو گئے. جب آؤٹ آف کنٹرول ہو گئے میں مجھے یاد آ گئی، حسان بھی صاحب نے فرمایا تھا کہ جب وجد میں کوئی آتا ہے اور حال جس پر تاری ہوتا ہے تو اس کا ساتھ دینا ہوتا ہے، کیونکہ ساتھ کوئی نہ دے اور اس کو وہ کر لے تو اس پہ بے انتہا قبض تاری ہو سکتی ہے اور اس قبض سے اس کی جان بھی نکل سکتی ہے. یہ حضرت نے اب دو طرف آگے کو پیچھے گائی والی بات نہیں کرتا ہوں تو اٹھتا ہے اٹھ جاتا ہے ہاں جی، اور کرتا ہوں تو فیوز ہو جاتا ہے، تو کیا کروں؟ تو مجھے وہ ڈرائیور والی بات یاد آ گئی. تو میں نے باقاعدہ ذکر کا جو ٹون تھا نا وہ چینج کر لیا، ٹون چینج کر لیا تو اس نے بھی ٹون چینج کر لیا، ظاہر سب کا ہو جاتا ہے، تو سلو ڈاؤن ہو گیا. پھر میں نے تھوڑا سا اور ٹون چینج کر لیا تو پھر وہ مزید سلو ڈاؤن ہو گیا، پھر اس کے بعد تھوڑا سا اور ٹون چینج کر لیا، پھر مزید ڈاؤن ہو گیا، پھر اس کے بعد روک دیا، الحمدللہ لینڈنگ ہو گئی. اچھا سیف لینڈنگ ہو گئی، کام ہو گیا. اب وہ ڈرائیور والی بات میرے لیے اللہ پاک نے کیسے نعمت بنائی ہوئی تھی، اگر میں نہ سن پاتا تو شاید اس وقت، لیکن یہ صرف سلسلے کی برکت تھی کہ اللہ پاک نے دکھانا تھا کہ اگر شیخ نہ ہو تو پھر کیا ہو سکتا ہے. ہاں جی یہ بڑا مسئلہ ہوتا ہے. تو یہ جو ہے نا، یہ اس وجہ سے اس پہ تو ذمہ داری ہوتی ہے. یعنی ایسا ذکر کرانے کی اجازت ہر ایک کو نہیں دی جا سکتی، کیونکہ اس میں پھر جو مسائل ہوتے ہیں اس کی ذمہ داری لینی پڑتی ہے. السلام علیکم حضرت جی، محترم، درود شریف کوئی بھی پڑھ سکتے ہیں رمضان بار کے معمولات میں یا جو آپ نے بتائی ہیں؟ درود شریف کے بارے میں ہمارا نقطہ نظر یہ ہے کہ درود شریف تو کوئی بھی درود شریف ہے، اس پہ اللہ تعالیٰ کی رحمت اترتی ہے، بس صرف اتنی بات ہو کہ مستند ہو. تو مستند دو قسم کے ہوتے ہیں، ایک حدیث سے ثابت ہو، حدیث شریف سے، یہ تو یقینی طور پر مستند ہے، مطلب اس میں تو دوسری بات ہو ہی نہیں سکتی، اور ایک جو ہے نا کسی بزرگ سے منقول ہو، وہ حدیث شریفہ میں نہ ہو، جیسے امام شافعی رحمۃ اللہ علیہ سے منقول جو درود شریف ہے وہ حدیث شریف کی نہیں ہے، وہ صرف امام شافعی رحمۃ اللہ کے اپنے الفاظ ہیں، اس سے تو ان کا تو مقام بہت اونچا ہو گیا تھا. لیکن میرے لیے تو یہ نہیں ہے نا، وہ تو میرا تو ایک قسم کا حال نہیں، حضرت کا تو حال تھا، تو لہٰذا ان کے لیے تو وہ بہت ہی زیادہ، جیسے دعا کے کوئی الفاظ بھی میں پڑھ سکتا ہوں، ہاں جی، تو ان کے لیے یہ حال تھا، لہٰذا ان کو تو اس پہ بڑا درجہ ملا. لیکن میرے لیے اب چوائس ہے کہ میں امام شافعی رحمۃ اللہ علیہ والے لوں یا آپ صلی اللہ علیہ وسلم والے لوں، تو کون سا مجھے لینا چاہیے؟ بس یہی بات ہے، صرف میرے لیے معاملہ اور ہے، ان کے لیے معاملہ اور ہے. اب میں ان پر بھی اعتراض نہیں کروں گا، وہ کیوں اس طرح پڑھتے، ان کا حال تھا من جانب اللہ، اللہ پاک نے اس کے اوپر القا فرمایا تھا، وہ اس کا اہل بھی تھے. آپ کو شاید پتہ نہیں ہوگا، امام شافعی رحمۃ اللہ علیہ صوفی بھی تھے اور خلیفہ بھی تھے. یہ دو سلسلوں میں خلیفہ ہیں، حضرت امام جعفر صادق رحمۃ اللہ کے بیٹے حضرت موسیٰ کاظم رحمۃ اللہ علیہ، ان کا بھی خلیفہ ہے، اور حضرت سید الدین مرغشی رحمۃ اللہ علیہ، ان کے بھی خلیفہ ہیں. چشتی سلسلہ بنتا ہے، یعنی خواجہ محی الدین جی کے اوپر والے حضرات میں، ہاں جی ان میں سے ایک بزرگ ہیں، ان کے خلیفہ ہے. تو لہٰذا گویا کہ وہ چشتی سلسلے کی جو نسبت ہے وہ امام شافعی رحمۃ اللہ علیہ کی ہے. تو لہٰذا وہ خود صاحب علم بھی تھے اور صاحب تقویٰ بھی تھے اور صاحب معارف بھی تھے، تو لہٰذا ان کے ساتھ تو ہم کچھ نہیں کہہ سکتے. لیکن جیسے بھی تھے تو دوسری طرف آپ صلی اللہ علیہ وسلم کی طرف سے منسوب چیز ہے، تو ظاہر ہے میرے لیے تو سب سے بڑی چیز وہی ہے. لہٰذا میں، میرے پاس چونکہ اختیار ہے کہ میں کر، تو میں وہی لوں جو آپ صلی اللہ علیہ وسلم کی منسوب ہے. اب دیکھو نا، فقہا نے کون سے درود شریف کو نماز کے لیے چنا ہے، وہ ہے اللہم صلی علی محمد و علی محمد کما صلی تعالی ابراہیم و علی ابراہیم انک حمید مجید، اللہم بارک علی محمد و علی محمد کما بارک تعالی ابراہیم و علی ابراہیم انک حمید. یہ درود شریف جو ہے ستہ چین صحیح کتابوں میں آئے ہوئے بیک وقت، تو یہ اس کے استناد ہے نا، سند اتنا مضبوط ہے نماز کے لیے بھی، ٹھیک ہے نا. تو اس طریقے سے مطلب یہ ہے کہ ہمارا ذوق تو یہی ہے. اب اس وجہ سے ہم نے یہ ترتیب بنائی ہے کہ دو صحیح احادیث شریف، ایک نماز والا جو افضل ترین درود پاک ہے، اگر کوئی وہ نہیں کر سکتا تو پھر وہ صلی اللہ علیہ نبی الامی مختصر ترین درودوں میں ہے لیکن ہے مسند، تو لہٰذا پھر وہ پڑھ لیں گے. ہاں اپنے اپنے سلسلوں کے بھی ہیں، جیسے قادری سلسلے کا اپنا درود اطرت ہے، ہاں وہ پڑھتے ہیں. اس طرح اور حضرات کے اپنے اپنے، چشتیہ کا بھی اپنا ہے، ان کے اپنے اپنے ذوق ہیں. تو بس زی میں تو عرض کر چکا ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. حضرت جی، ڈاکٹر ظاہر کے نائک کے بارے میں آپ کا کیا موقف ہے؟ ایک شاگرد بتا رہی تھی کہ اس کی پرتاثیر تقاریر ہوتی ہیں، سائنٹیفک دلائل کے ساتھ بات کرتے ہیں، بہت سے لوگ اس کے تبلیغی اسلام سے اسلام قبول کرتے ہیں. دعا گو. اگرچہ میں ایسے سوالوں کا جواب نہیں دیا کرتا، لیکن جس نے پوچھا ہے اس نے واقعی درد سے پوچھا ہے، تو لہٰذا جو مجھے معلوم ہے عرض کر لیتا ہوں. وہ یہ ہے، حضرت ڈاکٹر ذاکر نائک صاحب دامت برکاتہم، وہ ایک اسپیشلسٹ ہے ایک خاص فن کے، اور وہ ہے تقابل ادیان، اور یہ بہت مشکل فیلڈ ہے، یہ کوئی آسان فیلڈ نہیں ہے. تقابل ادیان جس پہ تمام ادیان پر عبور حاصل ہو، یعنی کلامی موضوعات کے لحاظ سے کنسیپچول، اس کے عمائر ہے، احمد دیداد کے شاگرد ہیں، جنوبی افریقہ کے جو تھے. تو کافی لوگ ان کے ذات پہ مسلمان ہو گئے، بس ٹھیک ہے نا، اچھی بات ہے، تو ان کی کوالٹی ہے. یہی کوالٹی اس سے بڑھ کر احمد دیداد کی تھی، لیکن احمد دیداد میں ایک کمال تھا، وہ دوسرے مسائل میں نہیں الجھتا تھا، بس صرف اپنے اس فیلڈ کے ساتھ لکل فن رجال کے اصول پر عمل کرتے ہوئے اس میں کام کر رہا تھا، تو اللہ تعالیٰ نے ان سے بہت کام لے لیا احمد دیداد سے. ڈاکٹر ذاکر نائک کے ساتھ کچھ مسئلہ ہے، اور وہ یہ کہ یہ اپنی فیلڈ سے باہر چلا جاتا ہے. مثلا تقلید اور غیر تقلید والی بات، موضوعات پر، فقہی موضوعات پر بات کریں جو اس کا فیلڈ ہی نہیں ہے. تو آپ مجھے بتائیں، ڈاکٹر اگر انجینئرنگ کے فیلڈ میں بات کرے گا تو اپنے آپ کو خود ہی خراب کرے گا نا، اس کا جب فیلڈ نہیں ہے تو غلطی تو کرے گا. اب اگر کوئی غلطی کرتا ہے اور دوسرے کہتے ہیں، انجینئر کہتے ہیں بھائی یہ تو غلط کر رہا ہے، وہ کہتے ہیں اتنے بڑے ڈاکٹر کو آپ غلط کہہ رہے ہیں. بھائی وہ بڑے ڈاکٹر ہے، بڑے انجینئر تو نہیں ہے نا، وہ بڑے ڈاکٹر ہے، بڑے انجینئر تو نہیں ہے نا. انجینئر میں بات نہ کریں، میں اس کے خلاف میں بات نہ کروں. ہمارے دفتروں میں تو سارے ہمارے ساتھ ہوتے ہیں نا، انجینئر ہر قسم کے، سائنسدان ہر قسم کے ہمارے ساتھ ہوتے تھے، हमारे प्यास में बड़ी अच्छी बात है कि हर किस्म का इंजीनियर, हर किस्म का साइंटिस्ट उसमें होता है। तो फिजिस्ट के सामने केमिस्ट फिजिक्स में बात नहीं करता, हालांकि बड़ी कमाल केमिस्ट क्यों ना हो, फिजिस्ट के सामने केमिस्ट बात नहीं करता केमिस्ट वो फिजिक्स में, और फिजिक्स केमिस्ट्री में केमिस्ट के सामने बात नहीं करता, और ये दोनों रियाजी में रियाजीदान के सामने बात नहीं करते, एक दूसरे के स्पेशलाइजेशंस को मानते हैं और समझते हैं कि फंस जाएंगे हम तो नहीं करते। ये बात डॉक्टर साहब ना को भी करना चाहिए ना, उनको ऐसे मौजूद पे बोलना ही नहीं चाहिए जो उसका फील्ड नहीं है। हाँ, वह अपने आप को क्यों शर्मिंदा करते हैं, क्योंकि जो इनसे माहिर लोग हैं इन उस फील्ड के तो वो तो कहेंगे गलत कह रहा है। एक बहुत बड़ा आलिम है, हाफिज कुरान नहीं है और कुरान गलत पढ़ रहा हो, और एक बच्चा हाफिज कुरान हो गया था जी ये गलत पढ़ रहा है, मैं इस बच्चे को मारूंगा, मैं उसको शाबाश दूंगा, उसको जो करना था उसने कर लिया, गलती उसके आलिम ने की। अगर वो हाफिज नहीं तो गलत कुरान क्यों पढ़ रहा है आज? तो उस बच्चे ने तो सही किया, तो उसकी इल्मियत से इनकार नहीं है मतलब उस आलिम की, लेकिन जो चीज उसके पास नहीं है उसका मानना जरूरी है हाजी, उसको इस बात के। तो डॉक्टर जाकिर नायक का मसला यही है, अल्लाह करे कि उसको ये समझ आ जाए और ऐसे टॉपिक्स पे बात ना करे जो उसके फील्ड नहीं है, तो हम भी उसके फैन हैं, हम भी कहते हैं बड़ा अच्छा काम कर रहे हैं, अपने काम को जारी रखें, वो बड़ी अच्छी बात है, बस उनकी वो बातें ना माने जो उसके अब उसके फील्ड से अलग है। आसान बात, कोई उनके खिलाफ बात करने की जरूरत ही नहीं। अस्सलाम वालेकुम हजरत जी, क्या औरत को मस्जिद में जाकर इमाम साहब के पीछे नमाज तरावी पढ़ना जायज़ है? नहीं हजरत साहब, घर की ख़वातीन की मस्जिद में जाती हैं पर मैं नहीं जाती, हजरत साहब रहनुमाई फरमा दे। एक आपकी बेटी फलां, मैंने जवाब दिया न जाना बेहतर है। उमर रतलान ने मस्जिद नबी जाने से औरतों को रोका था और आयशा सिद्दीका रतलान ने इनकी तायद फरमाई थी, तो लिहाजा ये किसी और उतने भी मुझसे पूछा तो मैंने कहा क्या आपका ये दौर उमर रव तनाव के दौर से अच्छा है, क्या आपको इजाज़त दे दी जाए और उन्हें इजाज़त नहीं दी थी? अगर आपका ये दौर उसके दौर से ज़्यादा अच्छा है तो फिर बात कर लो। हाँ जी, और उमर रव तनाव की दूरंदेशी तो मशहूर थी। हाँ जी, डियर शेख अस्सलाम वालेकुम, आई एम फला फ्रॉम यूके, आई एम अपडेटिंग माय जिक्र स्टेटस एंड फ्यू क्वेश्चंस इन माय माइंड, काइंडली रिप्लाई। नंबर वन, आई हैव कंप्लीटेड वन मंथ प्लस अ वीक ऑफ फॉलोइंग जिक्र ला इलाहा इल्लल्लाह 200 टाइम्स, ला इलाहा इल्लल्लाह हु, ला इलाहा इल्लल्लाह 400 टाइम्स, हक 600 टाइम्स एंड 10 मिनट्स ऑफ मुराकबा ऑन कल्ब एंड 10 मिनट्स ऑन रूह। Feeling of Allah Allah is now very easy and strong to feel at qalb area and a little weak in ruh area. Also I feel a bit drowsy when I go deep concentration in muraqibah and routine life zikr qalb is stronger now. There is a overflow of feeling to return back to previous lifestyle. Also because of few issues and problems in life I feel very frustrated and think to be abandoned all zikr, thinking I will not get anything as I don't have that type of personality to walk in this path and I am too sinful, but then I make myself strong and try my best to throw these thoughts out of my mind. Also sometimes I feel filth in my dreams despite I try hard to keep my mind and clothes is clean. Please advise what zikr I should do next. Ramzan Sharif mein aap yahi jari rakhein filhal. Ramzan Sharif mein hum zyada nahi cheeze badhate hain, matlab filhal Ramzan Sharif ke apne mamulat bahut hote hain, to aap yahi kar le jo ki abhi aap kar rahe hain. Wo naturally bilkul sahi ja rahe hain aap, alhamdulillah. Albatta shaitan Ramzan mein to khair nahi hota, albatta baaki dino mein to hota hai, aur nafs ki susti to baharhal hoti hai. To ye aapko detract karne ki koshish karegi, isse aap apne aap ko bachaye aur aap apne aap ko bataye ki ye tasawuf koi unche maqam par jane ke liye nahi hai ki main kahun ki main to unche maqam pe jaane nahi chahta, to bas theek hai ji fir main is pe kyon jaun. Ye to gunahon se bachne ke liye. Hazrat Sayyid Zulmandi rahmatullah alayh ne farmaya tha, bhai hum buzurg nahi hai, agar buzurg hote to buzurgon mein paida kiye jate, bas itna ho ki hum gunah na kare. तो ये तो गुनाह से बचने के लिए, बुजुर्ग बनने के लिए नहीं है. हमारा फील्ड ये नहीं है कि हम बुजुर्ग बने. हम बुजुर्ग बनने के लिए बैत नहीं होते. हम सिर्फ और सिर्फ एक फरमानबरदार बंदा, आप सल्लम का फरमानबरदार उम्मती बनना चाहते हैं, अल्लाह ताला का फरमानबरदार बंदा बनना चाहते हैं, बस इससे ज़्यादा हमारा कोई टारगेट ही नहीं. और इसके लिए तसव्वुफ तो एक सिर्फ जरिया है. ये टारगेट तो हमने वैसे भी अचीव करना है, अगर तसव्वुफ के जरिए किसी और तरीके से हासिल कर सकते हो उस तरीके से हासिल कर लो, लेकिन मजबूरी है कि बगैर इसके अलावा कोई और यानी फ्रूटफुल तरीका है नहीं, तो इस वजह से मजबूर हम इसकी तरफ आते हैं. तो आप तसव्वुफ की जो बातें हैं उससे न तकें, और ना इसको अंडर एस्टिमेट कर ले, ना अपने आप को ओवर एस्टिमेट करें, ना अंडर एस्टिमेट कर ले, बस जो नेचुरल अंदाज है इसी पर रहें, इंशाल्लाह इसी से फ़ायदा होगा. कैन समवन प्रोग्रेस इन सलूक विद मोर हार्ड वर्क ऑन जिक्र एंड लेस ऑन हिज नफ्स. ये हाँ जी. और बोथ शुड बी डन एट द सेम प्रपोर्शन मीन्स कैन समवन. ये इसमें आपके साथ तो मैं इतने पे तो इतफाक़ करता हूँ कि दोनों पे काम करना ज़रूरी है. क्यों? वजह क्या है कि तीन लताइफ है, इन पे काम करना होता है, नफ्स के ऊपर, दिल के ऊपर और अकल के ऊपर. तो लिहाजा तीनों पे काम करना ज़रूरी है, इतना तो मैं आपके साथ इतफाक करता हूँ. अलबत्ता कितना कितना काम किस किस पर है यार के लिए मुख्तलिफ है. मुमकिन है कि बाद लोगों को दिल पर ज़्यादा काम करना पड़ता हो और नफ्स उसके मुताबिक खुद एडजस्ट कर ले अपने आप को और दूसरे ज़राए से वो ठीक हो जाए. हाँ जी. जैसे मुजाहिदा आसान हो जाता है जब दिल ठीक हो जाता है, तो मुजाहिदा आसान हो जाता है, बल्कि बाद दफ़ा मुजाहिदा ख़त्म हो जाता है. जब हजरत एक अहम बात, जो लोग कहते हैं ना कि हमारे यहाँ मुजाहिदा है ही नहीं, ये मिक्सिंग है. ये बात, असल बात यह है कि मुजाहिदा था लेकिन मुजाहिदा महसूस नहीं हुआ. क्योंकि अगर दिल की हालत अच्छी हो तो फिर मुजाहिदा महसूस नहीं होता, क्योंकि वो तो आप इश्क और मोहब्बत में कौन सा मुझे बताओ. शीरिन फरहाद के किस्से में उसने फरहाद ने पूरा टनल जो खोला था निकाला था, तो इससे बड़ा मुजाहिदा क्या था, लेकिन उसके लिए मुजाहिदा नहीं था. उसके लिए जो है ना मतलब कोई और करके दिखाए ना. तो बाज़ दफ़ा इस तरह होता है कि मुजाहिदा महसूस नहीं होता, तो लेकिन मुजाहिदा तो मुझे बाहर के आदमी को तो मुजाहिदा ही लगेगा ना, उसके लिए मुजाहिदा नहीं होगा. तो ये मैं इस अर्ज करता हूँ कि बाज़ के लिए दिल का काम ज़्यादा करना, बाज़ के लिए नफ्स का काम ज़्यादा करना होता है, बाज़ के लिए अकल का काम ज़्यादा करना होता है. ये डिपेंड करता है मैन टू मैन, कंडीशन टू कंडीशन, स्टेटस टू टेस्ट, मतलब जो है ना वो इस पर करता है. ये शेख का काम है कि आपसे कौन सा काम ज़्यादा करवाना चाहते हैं. आप अपने हवाले बयान करेंगे तो उसके मुताबिक आपको एडवाइस करेंगे. जैसे डॉक्टर की बात हो, डॉक्टर के पास आप जाते हैं तो क्या वो हर चीज़ का इलाज करता है? नहीं, जहाँ प्रॉब्लम होते हैं उसी का इलाज करते हैं ना. अलबत्ता उसको वो जो इंटरलिंक होते हैं ना चीज़ें. मुझे एक डॉक्टर ने कहा जी आप ये अगर ये चीज़ें बताया करें तो ये इन चीज़ों को खत्म. कहते नहीं नहीं नहीं, आप ना करें, क्योंकि ये सारी चीज़ें एक दूसरे के साथ इंटरलिंक्ड हैं. तो इंटरलिंक तो है, मतलब ज़ाहिर मतलब आप एक चीज़ को जानते हो दूसरे को नहीं जानते हो, तो आपका पहले जानना भी काफ़ी नहीं है, वो भी काम रायगान चला जाएगा. तो इस वजह से इस फील्ड स्पेशलिस्ट के पास ही जाना पड़ता है. तो फील्ड स्पेशलिस्ट में शेख ही होता है, लिहाजा अपने शेख पर ही भरोसे के साथ इस मसले में आगे बढ़ना चाहिए. कैन अच्छा ठीक है. थ्री, काइंडली इन्फॉर्म अस व्हाट चेंजेस वी शुड फील विद जिक्र ऑन ईच लतीफ़ा. ये अगर मैं बता दूँ ना तो फैब्रिकेशन हो जाएगी. फिर आपका जेन वही बनाएगा कि मुझे ही फील हो रहा है. लेट यू बी इग्नोरेंट ऑफ दिस, दिस विल हेल्प यू. यू विल टेल मी द ट्रूथ एंड आई शेल फाइंड द ट्रूथ. अगर मैंने आपको बता दिया फिर तो आप मुझे वही बताएंगे कि मुझे ये महसूस हो रहा है. हाँ जी, तो लिहाजा इन चीज़ों के बताने का काम मुरीद को नहीं है, ये जो है ना ये शेख का काम है. शेख के लिए इन डिटेल्स का जानने की ज़रूरत है. जब आप शेख बन जाए फिर मैं भी सिखा दूंगा. लेकिन इस वक्त सिखाने की कोई ज़रूरत नहीं है. इस वक्त बस सिर्फ अपना हाल बता दिया करें. दिस इज़ वेरी इंपॉर्टेंट. देर वॉज एन इंसिडेंट रिपोर्टेड इन हदीस दैट वंस इन चाइल्डहुड ऑफ लाइफ ऑफ अवर प्रॉफिट सल्लल्लाहु अलैहि वसल्लम वेयर टू एंजल्स केम and opened his chest and washed his heart. Is this authentic hadith? जिसको शक व सदर कहते हैं, बिल्कुल authentic hadith है. शक व सदर वाला वाक़ा तो मशहूर है. क्यों आप अपने फील्ड में उसको मुदाखला समझते हैं? डॉक्टर है ना, तो कहते हैं सिर्फ सीने चीरना तो मेरा काम है ना, तो ये मौजज़ाना तौर पर क्यों चीरे गया? दारे मामा मिला और तो उसके लिए फरिश्ते आए थे, जन्नत से पानी आया था. हाँ जी, और जमजम का पानी और क्या क्या चीज़ें थी. आप सल्लम की बात और है, मतलब वो उसके लिए नॉर्मल मीन्स की ज़रूरत नहीं है. हाँ जी, जब मामला अल्लाह ताला का हो तो अल्लाह पाक तो सब कुछ कर सकते हैं. बल्कि मोजज़ा कहते ही उसको है, ये मोजज़ा है. मोजज़ा कहते इसको है जिसमें नॉर्मल मीन्स नहीं चलते. हाँ जी, देर इज़ हदीस समरी दैट प्रोफेसर सल्लम सेड दैट एवरी पर्सन बोर्न ए जिन इज बोर्न. And Prophet ﷺ said he has converted his jinn to Muslim. Did he mean jinn as no. Jinn ka matlab shaitan. Shaitan jinnat mein se hai na. Wa kana min al jinn fa fasakana min rabbi. To shaitan jinnat mein se hai. To ye jo hai na ye uski taraf ishara hai ki insaan ke sath baqaida nafs amara paida hota hai aur sath sath jinn yani matlab hai jo जो शैतान है उसका पैदा होता है. और आप सब फरमाए मेरा शैतान मुसलमान हो गया. तो बात सही है, ये बात सही है. इफ़ आवर दीन इज़ बेस्ड ऑन हदीस आफ्टर कुरान, व्हाई आवर प्रॉफिट सल्लम डिड नॉट आस्क कंपेनियंस टू राइट हिज सेइंग्स और कंपेनियंस देमसेल्व्स डिड एनी शोड एफर्ट्स टू सिक्योर हिज सेइंग लाइक कुरान. पता नहीं आपको किसने स्टोरी सुनाई है. मैं तो कहता हूँ असहाबा किराम में तो बहुत सारे हजरात थे जो लिखने वाले थे. हाँ जी, ये तो मदीसी हजरात ने जिसका किससे जमा किए. बाज ने यादाश्त, क्योंकि यादाश्त उस वक्त बहुत ज़्यादा अच्छी थी, तो बाज ने यादाश्त से बताई हैं और बाज ने लिख ली थी. और इसमें ये बाकायदा मुहदीसीन हजरात जानते हैं, आप उनसे पूछ सकते हैं कि वो कहते हैं कि बाज़ मुहद्दिसीन ने बाज़ साहबा ने बाज़ दफ़ा कहा कि हम इसलिए ज़्यादा वो नहीं कहा कि हम लिखते नहीं थे और वो लिखते थे. तो ये लिखने का काम अल्लाह पाक ने उनके दिल में डाला था, हालांकि उस वक्त ये ऐप समझा जाता था. उस वक्त लिखना ऐप, क्योंकि जिसको अपने हाफिज़े पे यकीन नहीं होता था वो लिखता था. क्या ख्याल है स्टूडेंट्स, जो नोट्स लेते हैं उनको ज़्यादा काबिल समझा जाता है या जो बिर सुनता है और महफूज करता है उसको काबिल समझ आता है सुनने वाले? तो ये चीज़ उधरती ना, ये चीज़ उधरती. लेकिन बाद में हदीस शरीफ की नज़ाकत को देखकर लोगों ने लिखना बाकायदा शुरू किया. तो साहबे किराम मतलब ऐसे थे जिन्होंने लिखे हैं और फिर बाद में, और जिनने नहीं लिखा था उन्हें यादाश्त से बता दिया. और उनकी यादाश्त हम लोग जब याद करते हैं उससे ज़्यादा उनको याद खुद होता था. हम याद करते थे और वो याद उनको याद होता था और खुद याद होता था उनसे. हाँ जी, लिहाजा हम लोगों को उनको उनके साथ अपने आप को नहीं मिलाना चाहिए. वो इस वक्त इस दौर की बातें समझ सुनते हैं ना लोग, तो समझते हैं कि शायद बाकी लोग भी इस तरह होंगे. नहीं, ऐसी बात नहीं है. बाकी हज़रात को जवाबात में डायरेक्ट दे दूंगा क्योंकि टाइम बहुत थोड़ा है, रोज़ा है, रमज़ान शरीफ है. रमज़ान शरीफ में बहुत सारी चीज़ें आपकी पीछे हो जाती हैं. मैं तो इस वजह से मज़ीद बात मैं नहीं करता. अल्लाह जल्ला शानहू हम सबको अमल करने की तौफीक अता फरमा दे. वम्मा अलैना वला मैजा साहब. آپ ذرا ان کو ذکر کرا دیں, میں ذرا ایک کام کروں.
لا إله إلا الله 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 لا إله إلا هو 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 حق 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 الله 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 جل جلاله الرحمن الرحيم
درود شریف پڑھتے رہیے. الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين اما بعد فوزب اللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم افطاری کے وقت بہت ساری دعائیں قبول ہوتی ہیں اور ایک دعا قبول ہونا تو یہ تو ہے ماشاءاللہ ہر مسلمان کا اور پھر افطاری میں بہت سارے لوگ کی مغفرت ہوتی ہیں تو ہمیں اس بات کا خواہش ہونی چاہیے کہ ہم ان میں ہماری بھی مغفرت ہو جائے اس وجہ سے اپنی دعاؤں میں لجاجت پیدا کرنی چاہیے اللہ پاک سے مانگنا چاہیے کہ اللہ تعالیٰ ہمیں مغفرت ہماری مغفرت فرمائے الحمدللہ رب العالمین الصلاۃ والسلام علی خاتم النبیین اللہم اجعلنی صبورا واجعلنی شکورا واجعلنی فی عین صغیرا وفی عین الناس کبیرا اللهم ادع في ارضنا بركتها وزينتها وسكنها ولا تحرمني بركه ما اتيتني ولا تفتني فيما حرمتني اللهم احسنت خلقي فاحسن خلقي فازم غيظ قلبي واجرني من مظلات الفتن ما حيتنا اللهم لقني حجه الايمان عند الممات ربي اسالك خير ما في هذا اليوم وخير ما بعد اللهم نسألك خير هذا اليوم وفتحه ونصره ونوره وبركته وهدى اللهم نسألك العفو والعافية في ديني ودنياي وأهلي ومالي اللهم استر عورتي وامن روعتي اللهم استر عورتي وامن روعتي اللهم استر عورتي وامن روعتي اللهم احفظني من بين يدي ومن خلفي وعن يميني وعن شمالي ومن فوقي وعزو أعوذ بعزمتك من اغتال من تحتي يا حي يا قيوم برحمتك استغيث اصلح لي شاني كله ولا تكلني الى نفسي طرفة عين اسالك بنور وجهك الذي اشرقت له السماوات والارض وبكل حق هو لك وبحق سائلين عليك ان تقيلني وان تجيرني من النار بقدرتك اللهم جل اول هذا النهار صلاحا ووسطه فلاحا واخره نجاحا اسالك خير الدنيا والاخره يا ارحم الراحمين اللهم اغفر لي ذنبي واخزي شيطاني وكرهاني وثقل ميزاني واجلني في الذي الاعلى اللهم قني عذابك يوم تبعث عبادك اللهم رب السماوات السبع وما ظلت ورب الارضين وما قلت ورب الشياطين وما ظلت كل جار من شر خلقك اجمعين ان يفرط علي احد منهم او يطغى زجارك وتبارك اسمك لا اله الا انت لا شريك لك سبحانك اللهم اني استغفرك لذنبي واسالك رحمتك اللهم اغفر لي ذنبي واسلي في داري وبارك لي في رزقي اللهم اجعلني من التوابين واجعلني من المتطهرين اللهم اغفر لي واهدني وارزقني وعافني واهدني المختلفين من الحق باذنك اللهم اجعل في قلبي نورا وفي بصري نورا وفي سمعي نورا وعن يميني نورا وعن شمالي نورا وخلفي نورا ومن امامي نورا واجعل لي نورا وفي اسبي نورا وفي لحمي نورا وفي دمي نورا وفي شعري نورا وفي بشري نورا وفي لساني نورا واجعل في نفسي نورا واعزم لي نورا واجعلني نورا واجعل من فوقي نورا ومن تحتي نورا اللهم آتني نورا اللهم افتح لنا باب رحمتك وسهل لنا باب رزقك اللهم اعصمني من الشيطان اللهم نسلك من فضلك اللهم اغفر لي خطاياي وذنوبي كلها اللهم انعشني وحيني وارزقني واهدني صالح الأعمال والأخلاق إنه لا يهدي لصالحها لا يصرف إلا سيئة إلا أنت اللهم إني أسألك رزقا طيبا وعلما نافعا وعملا متقبلا اللهم إني عبدك دیکھ لے کوئی نمبر شاید ممکن کوئی گاڑی کڑی ہو اللهم اني عبدك وابن عبدك وامن امتك ناصيتي بيدك ماز في حكمك عدل في قضاءك اسالك بكل اسم ولك سميت به نفسك او وزلت في كتابك او علمت احدا من خلقك او استاثرت به في علم الغيب عندك انت تجعل القران عظيم ربيع قلبي وانظر بصري وجلاء حزني وذهاب همي اللهم الى جبرائيل وميكائيل واسرافيل والى ابراهيم واسماعيل واسحاق عافيني ولا تسلطنا احدا من خلقك احدا من خلقك علي بشان لا طاقة لي به اللهم اكفني بحلالك عن حرامك واغنني بفضلك عن من سواك اللهم انك تسمع كلامي وترى مكاني وتعلم سري وعلانيتي لا يخفى عليك شيء من امري انا البائس الفقير المستغيث المستجير الوجل المشفق المقر المعترف بذنبي اسالك مسجد المسكين وابتهل لك ابتهال المذنب الذليل ودوك دعاء الخائف الضرير دعاء من خدت لك رقبته وفاضل لك ابرته وزل لك جسمه ورغم لك انفه اللهم لا تجعلني بدعائك شقيا وكن بروف رحيما يا خير مسؤولين ويا خير موتين اللهم اليك اشكو ضعف قوتي وقله حيلتي وهواني على الناس يا ارحم الراحمين الى من تكلني لا احد يتهجمني ام الى قريب ملكت امري ان لم تكن ساخطا لي فلا بالي غير ان عافيتك اوسو لي. اللهم اني نسالك قلوبا اضحت مخبتة منيبة في سبيلك. اللهم اني اسالك ايمانا يباشر قلبي ويقينا صادقا حتى اعلم انه لا يصيبني الا ما كتبت لي ولزم من الاشد بما قسمت لي. اللهم لك الحمد كالذي تقول خير مما نقول. اللهم اني اعوذ بك من كرات الاخلاق والاعمال والاهواء والاضواء. اعوذ بك من شر ما استعاذ من نبيك محمد صلى الله عليه وسلم ومن جار السوء في دار المقامه فان جار الباديه تهول وغلبه العدو وشماته الاعداء من الجوع فانه بئس الضجيع ومن الخيانه فبئس البطانه. ونرجع لأقابنا ونفتنا عن ديننا ومن فتنة ما ظهر منها وبابتنا ومن يوم السوء ومن ليلة السوء ومن ساعة السوء ومن ثواب السوء. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. يا حي يا قيوم برحمتك نستغيث. أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. يا الله بتفضلك وكرم سي أمار رزقك وقبول فرما دي. يا الله جو اللہ کو لوگ کی مغفرت ہو رہی ہے اللہ ہمارا نام بھی ان میں شامل فرما دے. یا اللہ علی بن رمضان شریف کے ایک لمحے کو کمانے کی توفیق عطا فرما. یا اللہ ہمارے جان والد اولاد سب اپنے دین کے لیے قبول فرما, اپنی رضا کے لیے قبول فرما. یا اللہ العالمین ہم سے جتنی بھی سستیاں غفلتیں ہوئی اللہ سب معاف فرما دے. یا اللہ سب معاف فرما, سب معاف فرما. یا اللہ العالمین اپنے فضل و کرم سے معاف فرما دے. اور یا اللہ آئندہ کے لیے بھی اللہ العالمین ہماری ان چیزوں سے حفاظت فرما دے. یا اللہ اپنے گناہوں سے, ان گناہوں کے ماحول سے نکلنے کی اللہ توفیق عطا فرما. یا اللہ شیطان کے یا اللہ رستے پہ چلنے سے ہمیں محفوظ فرما دے, افراد تفریح سے ہمیں بچا دے. جو حق راستہ حق دکھا دے اس پر چلنے کی توفیق عطا فرما, اور جو باطل راستہ باطل دکھا دے اس سے بچنے کی توفیق عطا فرما. یا اللہ العالمین ہمارے عقائد کو صحیح کر دے, ہماری عبادات کو صحیح فرما دے, ہمارے معاملات کو درست فرما. یا اللہ ہمارے اخلاق کو اچھے کر دے. اور یا اللہ العالمین ہمیں اپنا بنا دے. یا اللہ اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے میت پاک میں اپنی دار پاک عطا فرماؤ. یا اللہ جب تو فرمایا کہ میں تم سے راضی ہوں پھر کبھی ناراض نہیں ہوں گا, اے اللہ ان خوش نصیب لوگوں میں ہمیں بھی شامل فرما, عمل نامہ دائیں ہاتھ سے نصیب فرما, حسن خاتمہ کی عظیم دولت سرفراز فرما, موت کی سختی سے عذاب قبر سے, پولیس رات کی مشکلات سے جانب کی دعوت سے محفوظ فرما. صلی اللہ تعالیٰ علیہ وسلم.